अझ एकपल्ट फेरि राजनीतिकै कुरा गरौँ, माहौल राजनीतिकै छ। हाम्रो देशमा अहिले अन्तरिम सरकार छ, यहाँहरू सबैलाई थाहै छ। सम्माननीय प्रधानमन्त्री सुशीला कार्की मन्त्री पदका लागि योग्य उम्मेदवारहरू छनौट गर्न व्यस्त हुनुहुन्छ। कति व्यक्तिहरूलाई मन्त्रीको रूपमा छनौट गरिसकेको पनि हामी देखेका छौँ। सधैँ चाहिँ उहाँका ती निर्णयहरूप्रति त्यो मिश्रित प्रतिक्रिया भने आइरहेका छन्। कसैले मन पराइरहेको छ, कसैले मन पराइरहेको छैन। आलोचना गर्नेहरू पनि त्यत्तिकै छ र उहाँको प्रशंसा गर्नेहरू पनि त्यत्तिकै छ, र प्रश्नहरू उठ्नु स्वाभाविक नै हो। एकछिन विचार गरौँ, एक प्रधानमन्त्रीले उहाँसँगै उहाँ मुनि रहेर देशलाई शासन गर्नु ती मन्त्री छान्ने क्रममा के कुरालाई ध्यान दिनुहुन्छ होला? उहाँले मन्त्रीहरूमा के हेर्नुहुन्छ? ती उम्मेदवारहरूमा उहाँले के कस्ता योग्यताहरू खोज्नुहुन्छ? के कुराहरूलाई उहाँले प्राथमिकता दिनुहुन्छ होला? एउटा सच्चा र विश्वासयोग्य इमान्दार प्रधानमन्त्रीले पक्कै पनि राजनीतिलाई त घुसपेट अरू सबै कुराहरूलाई छोडेर एउटा असल एउटा दक्ष व्यक्तिलाई नै देशको मन्त्री हुनलाई चुन्नुहुन्छ। प्राय उनीहरूको चरित्रलाई ध्यान दिइँदैन, हामीलाई थाहा छ। उहाँहरूको पृष्ठभूमि ब्याकग्राउन्ड चेक खासै हुँदैन, पृष्ठभूमिको बारेमा खासै ध्यान दिइँदैन, उहाँहरूको परिवारको बारेमा खासै सोधपुछ हुँदैन। तर सिप र दक्षतालाई ध्यान दिन्छ के यो व्यक्तिले उसलाई दिएको जिम्मेवार वहन गर्न सक्छ, के उसले आफ्नो काम फत्ते गर्न सक्छ। तर यही कुरालाई फेरि हामी चर्चको सन्दर्भमा विचार गरौँ। चर्चको अगुवाहरू छान्ने क्रममा चर्चको अगुवाले देश हाँक्दैनन्, तर चर्चको अगुवाहरूसँग पनि एउटा बगाललाई एउटा समुदायलाई हाँक्ने चलाउने जिम्मेवारी हुन्छ। जब हामी पास्टर छान्ने कुरा गर्छौँ, जब हामी एल्डरहरूको बारेमा कुरा गर्छौँ, हामी जब हामी डिकनहरूको बारेमा कुरा गर्छौँ, जब हामी मण्डलीको अगुवाहरू छनौट गर्ने विषयमा कुरा गर्छौँ, हामी यी उम्मेदवारहरूमा हामीले के कस्ता कुराहरू हेर्नुपर्ने हुन्छ, के हामी उनीहरूमा नेतृत्व गर्ने क्षमता हेर्छौँ, त्यो एउटा कुरा हुनसक्छ। जुन हामी अरू कुराहरूको बिचमा त्यो पनि हेर्छौँ, त्यो सायद हामी त्यसैलाई नै मुख्य कुरा बनाउँदैनौँ। के हामी ईश्वर शास्त्रीय डिग्री हेर्छौँ, कति पढाएका छौँ? के हामी शक्तिशाली व्यक्तित्व हेर्छौँ? वा हामी यी सबै कुराभन्दा अरू नै योभन्दा पनि गहन कुरा हेर्छौँ, मुख्य कुरा हेर्छौँ? जब हामी बाइबल खोल्छौँ, बाइबलले अगुवाहरूको पास्टरहरूको चर्चका लिडरहरूको लागि के कस्ता योग्यता राखिदिएका छन् यहाँलाई थाहा छ। हामीले धेरैचोटि हेरि पनि सकेका छौँ, पढि पनि सकेका छौँ कि चर्चका अगुवाहरूको लागि बाइबलले जोड दिने प्राथमिक योग्यता उसको करिज्मा होइन, उसको शिक्षा होइन, उसको डिग्री होइन, उसको सिप पनि होइन, उसको क्षमता पनि होइन, तर चरित्र हो र ईश्वर भक्तिको जीवन हो। र यही कुरालाई आज हामी पहिलो तिमोथी 3 अध्यायबाट हेर्दैछौँ। पहिलो तिमोथी 3 अध्यायबाट हामी हाम्रो चर्चको अगुवाहरूलाई पहिचान गर्ने विषयमा हेर्दैछौँ। हामी कस्तो व्यक्तिलाई पास्टरको रूपमा मान्न तयार हुनुपर्छ, त्यो हामी पहिलो तिमोथी 3 अध्यायबाट हेर्दैछौँ। सो तपाईँसँग बाइबल छ पक्कै पनि, बाइबल सो आफ्नो बाइबलमा मसँगै पहिलो तिमोथी 3 अध्याय पठाउनुहोस्। इफ यो बाइबल छ प्लिज टर्न विथ मी टु 1 तिमोथी चैप्टर 3। पहिलो तिमोथी 3 अध्यायबाट हामी आज चर्चको अगुवाहरूको नेतृत्वको विषयमा उहाँहरूको योग्यताहरूको विषयमा हेर्दैछौँ। यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1623 तपाईँ पाउन सक्नुहुन्छ। अनि यहाँलाई थाहा छ हामीले पहिलो तिमी 3:1 पददेखि हामीले सुरु गरेर परमेश्वर वचन हरेक हप्ता पद होइन पद व्याख्या गर्दै आज हामी तीन अध्यायमा आइपुगेका छौँ र हाम्रो यो क्रमलाई हामी जारी राख्नेछौँ। हामी सम्पूर्ण पुस्तकलाई नसिध्याइन्जेल हामी यसरी नै परमेश्वरको वचन हेर्दै जानेछौँ। हामी परमेश्वरको वचनलाई एउटा पुस्तकको रूपमा हामी अध्ययन गर्नेछौँ र यसलाई हामी बुझ्ने कोसिस गर्नेछौँ। सो पहिलो तिमोथी तीन अध्यायको एकदेखि सात पदसम्म म पढ्छु, तपाईँहरूले आफआफ्नो बाइबलमा हेर्नुहोला। यो भनाई विश्वासयोग्य छ, यदि कुनै मानिसले बिसपको अर्थात् पास्टरको एल्डरको काम गर्ने चाहना गर्छ भने त्यसले असलै कामको इच्छा गर्छ। यसकारण बिसप चाहिँ पास्टर चाहिँ कसैले दोष लगाउन नसक्ने एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथि सत्कार गर्ने सुयोग्य शिक्षक हो। मतुवाला र रिसा होइन, तर तिनी विनम्र, झगडा नगर्ने, धनको लोभ नगर्ने, आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोराछोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊ। यदि कुनै मानिसले आफ्ना घरकाहरूलाई तह लगाउन जान्दैन भने तिनले परमेश्वरका मण्डलीको रेखदेख कसरी गर्न सक्छ र? तिनी नयाँ विश्वासी नहुन्, नत्र त घमण्डले फुलेर तिनी दियावलसले पाउने दण्डमा पर्नेछन्। फेरि बाहिरको दृष्टिले पनि तिनी असल ठहरिनुपर्छ, नत्र त तिनी निन्दा र दियावलसको पासोमा पर्नेछन्। एकजना पास्टर यो उम्मेदवारमा क्यान्डिडेटमा हामीले हेर्नुपर्ने खोज्नुपर्ने छवटा कुराहरू यहाँ दिएको छ। छवटा कुराहरू पहिलो इच्छा एक पदमै छ, दोस्रो चरित्र दुईदेखि तिन पदमा, तेस्रो परिवार चार र पाँच पदमा, चौथौँ वरदान अथवा दान दुई पदमा दिएको छ, पाँचौँ परिपक्वता छ पदमा र छैटौँ गवाई सात पदमा। इच्छा, चरित्र, परिवार, वरदान, परिपक्वता, गवाई। So there are six things we should look for in a pastor. Number one, desire. Number two, character. Number three, his family. Number four, gift. Number five, maturity. And number six, testimony. So yi chhawata kura haru hamile ek church ko agwa ma hamile khojnu parne huncha. So pastor ma hunu pani yi sabai gun haru bare kura garna agi ma euta kura spashta parna chahanchu. Hami pray manisharulai सेवाकैको लागि बोलावट पाएको भनेर कुरा गरिरहेको हामी सुन्छौँ, होइन बोलावट छ कि छैन। सायद अहिले पनि तपाईँ त्यही सोच्दै हुनुहुन्छ होला, यहाँ छवटा कुराहरू त दिएको छ तर खोइ बोलावट। यदि तपाईँले पास्टरीय योग्यताहरू सम्बन्धी कुनै पनि पुस्तक बजारमा उपलब्ध कुनै पनि पुस्तक पढ्नुभयो भने सायद नम्बर एकमै बोलावट आउँछ, तर यहाँ तपाईँले त्यो देख्नुहुन्न। र म जान्दछु यो स्वाभाविक चासो, खासमा भन्यो भने बाइबलले कसैलाई पनि सेवकाईको सन्दर्भमा बाइबल कसैलाई पनि कुनै पनि पास्टरहरूलाई सेवकाको सन्दर्भमा त्यो बोलाइएको अथवा बोलावट भन्ने शब्द प्रयोग गरेको हामी देख्दैनौँ। बोलावट शब्द बाइबलमा पास्टरहरूको सन्दर्भमा भन्दा पनि हाम्रो मुक्तिको सन्दर्भमा बढी प्रयोग भएको हामी पाउँदछौँ, बढी त के भनौँ, अधिकांश समय 100% नै हाम्रो मुक्तिको सन्दर्भमा होइन, तर हाम्रो मुक्ति सेवकाको सन्दर्भमा होइन, तर मुक्तिको सन्दर्भमा बोलावट शब्द हामी प्रयोग भएको पाउँछौँ। हामी सबैजनालाई परमेश्वरले आफूतर्फ बोलाउनु भएको छ। परमेश्वर जसलाई उहाँले पहिलेपट्टि चिन्नुभयो, चुन्नुभयो, उनीहरूलाई उहाँले बोलाउनु पनि भयो। जसलाई उहाँले बोलाउनु भयो रोमी 8 भन्छ, तिनीहरूलाई उहाँले धर्मी पनि ठहराउनु भयो। जसलाई उहाँले धर्मी ठहराउनु भयो उनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। त्यही पनि however सेवकाको सन्दर्भमा यो बोलावट शब्द प्रयोग गर्नु ठिकै पनि हुन्छ यदि हामीले यो बोलावट भन्ने शब्दलाई पहिले मुक्तिको सन्दर्भमा बुझेका छौँ भने। र म विश्वास गर्छु कि हरेक व्यक्ति जो पास्टरीय सेवकाईको निम्ति योग्य ठहरिएको छ, सेवकाई गरिरहेको छ, त्यो मान्छे परमेश्वरद्वारा बोलाइएको छ। हामी बोलाइएको पक्कै पनि हुनुपर्छ, पास्टर पहिले मुक्तिको निम्ति बोलाइएको हुनुपर्छ हामी प्रत्येक अगुवाहरू, सेवा गर्ने व्यक्तिहरू, अनि हामी पक्कै पनि सेवाको निम्ति पनि बोलाइएको हुनुपर्छ। सो पास्टरी सेवकाई केवल एउटा कर्तव्य मात्र होइन, जिम्मेवारी मात्र होइन, ड्युटी मात्र होइन, यो काम मात्र होइन, तर एउटा बोलाउट पनि हो. इट्स अ कलिङ एज वेल. यदि कुनै व्यक्तिलाई परमेश्वरले सेवा गर्न निम्ति बोलाउनु भएको छैन भने उसमा सायद यी इच्छाहरू नहुनु पनि सक्छ, उसमा यी योग्यताहरू नहुनसक्छ. र यदि कुनै व्यक्तिमा फेरि हामी इच्छा पनि देख्छौँ, चरित्र पनि देख्छौँ, परिवार पनि ठिक छ, सबै कुरा देख्छौँ भने फेरि ऊ सेवाका निम्ति नबोलाएको पनि हुनसक्छ, यदि त्यहाँ अवसरहरू छैन भने. सो कसैले कुनै पनि व्यक्तिले म त परमेश्वरद्वारा बोलाएको छु, मैले ठाउँ पाउनुपर्छ, मैले स्थान पाउनुपर्छ, मैले सेवा गर्न पाउनुपर्छ भनेर किचान गरेर भन्न सक्दैन. त्यसो भए यदि कुनै व्यक्ति साँच्चै पास्टर सेवा गर्न बोलाइएको छ कि छैन भनेर हामी कसरी जान्न सक्छौँ? के हामी परमेश्वरबाट सिधै राति होइन परमेश्वरबाट प्रकाश पाउँछौँ? के परमेश्वरले यसैयासँग चाहिँ हामीसँग पनि बोल्नुहुन्छ? के परमेश्वर मोसा कहाँ देखा पर्नुभयो चाहिँ पास्टरहरू कहाँ पनि देखा पर्नुहुन्छ? यो परमेश्वरको बोलाउट हो, यो परमेश्वरबाट हो भनेर हामी कसरी जान्न सक्छौँ? त्यसको लागि हामीले यी छवटा क्षेत्रहरू विचार गर्नुपर्ने हुन्छ. यी छवटा क्षेत्रहरू अहिले भर्खरै मैले तपाईँलाई दिएको छवटा क्षेत्रहरू हामीले विचार गर्नुपर्ने हुन्छ. यदि कुनै व्यक्तिमा इच्छा छ, उसमा चरित्र छ, उसको पारिवारिक जीवन ठिक छ, उसँग सिकाउन सक्ने दान पनि छ, ऊ परिपक्व क्रिस्चियन हो, उसको गवाई बाहिरको सामु पनि उसको गवाई पनि ठिक छ भने र परमेश्वरले उसको निम्ति त्यहाँ अवसरहरू खोलिदिनुहुन्छ भने हामी पक्का गरी भन्न सक्छौँ कि परमेश्वरले त्यस व्यक्तिलाई सेवकाको निम्ति, पास्टरले सेवकाको निम्ति बोलाइराख्नु भएको छ. तर बोलाइएको व्यक्ति, सेवकाको निम्ति बोलाएको व्यक्ति, म पास्टरको सेवाको निम्ति बोलावट पाएको व्यक्ति त हो, तर म त्यो काम गरिरहेको छैन भने, म अरू नै काम गरिरहेको छु भने, फेरि म बोलाएको छैन भने त्यहाँनिर हामीले बुझ्नुपर्ने हुन्छ. किनकि बोलाएको व्यक्ति परमेश्वरले कसैलाई यदि बोलाउनुहुन्छ भने ऊ जुन कामको निम्ति बोलाएको छ ऊ त्यसै काममा लागिरहेको हामी देख्न सक्छौँ. यदि तपाईँ आफूलाई भन्नुहुन्छ म पास्टरको सेवाको निम्ति बोलाएको छु, तर तपाईँले स्कुल पढाइराख्नु भएको छ भने तपाईँ पास्टर सेवाको निम्ति बोलाइनु भएको छैन, तपाईँ स्कुल पढाउनलाई बोलाइनु भएको छ भने बुझ्नुपर्ने हुन्छ. बुझ्नु हुँदैछ नि, म बोलाएको त एउटा कामको निम्ति हो, तर म अर्कै काम गरिरहेको छु भनेर तपाईँ भन्न सक्नुहुन्न. सो यो छवटा क्षेत्रलाई हामी विचार गर्छौँ, छवटा क्षेत्रहरूलाई. सो यदि तपाईँमा इच्छा छ, सेवाका गर्ने इच्छा छ, तर तपाईँसँग चरित्र छैन भने तपाईँ सेवाका निम्ति बोलाइनु भएको छैन. यदि तपाईँसँग पास्टर सेवाको निम्ति इच्छा छैन, तपाईँको चरित्रमा समस्या छ, तपाईँको परिवार डामाडोल छ, तपाईँको छोराछोरी अनुशासनमा जिउँदैन, तपाईँलाई आदर गर्दैन, घरमा त्यो 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 माहौलै एकदमै सांसारिक छ, यदि तपाईँसँग वरदान छैन भने, प्रचारमा पारै ल्याउनुहुन्न भने, सिकाउनै तपाईँ जान्नुहुन्न भने, यदि तपाईँ विश्वास र ईश्वर भक्तिमा परिपक्व व्यक्ति हुनुहुन्न र तपाईँको मानिसहरूको सामु पनि गवाई ठिक छैन भने तपाईँ सेवाका निम्ति बोलाइनु भएको छैन. के कुरा म दोहोऱ्याई तेर्याई भनिरहेको छु ताकि तपाईँलाई याद होस्, थाहा होस्, पास्टरी सेवाका निम्ति प्रवेश गर्नुभन्दा पहिले हामीले पास्टरी योग्यताहरूलाई एकदमै ध्यान दिएर विचार गर्नुपर्ने हुन्छ. यी क्षेत्रहरू हामीले ध्यान दिनुपर्ने हुन्छ. पास्टर सेवाकामी प्रवेश गर्नुभन्दा पहिले हामीले पहिलो थियो तिनीहरूलाई हेरेर यसको यसको ऐनामा यसको प्रकाशमा हाम्रो जीवनलाई हरेक दिन निहाल्नुपर्ने हुन्छ. पास्टर सेवाकामी प्रवेश गरिसकेकाहरूले पनि हरेक दिन यो सेवाकाईमा कायम रहनको निम्ति यो योग्यता बाइबल योग्यतालाई ध्यान दिइराख्नुपर्ने हुन्छ. जब हामीमा पहिलो थियो तिनीहरूका योग्यताहरूको कमी हुन्छ त्यो दिन हामी सेवाकामी निम्ति अयोग्य ठहरिन्छौँ. बुझ्नु भएको छ नि, अयोग्य ठहरिन्छौँ. त्यसकारण पहिलो तिमी तिन अध्यायमा पाइने पास्टरीय योग्यताहरू केवल सेवकाईमा प्रवेश गर्नलाई त्यो एन्ट्री पोइन्ट होइन, एन्ट्री रिक्वायरमेन्ट, प्रवेश गर्नु त्यो आवश्यक योग्यताहरू मात्र होइन, त्यो सेवकाई बनिरहनलाई चाहिने योग्यताहरू, सेवक बनिरहनलाई चाहिने योग्यताहरू. पास्टरीय सेवकाईमा त्यहाँ प्रवेश गर्ने समय पनि छ, पास्टरीय सेवकाईबाट निस्किने पनि समय छ. त्यसकारण हामीले यो योग्यतालाई एक एक गर्दै हेर्ने छौँ। अनि र विशेष तपाईँ सदस्यहरू, चर्चका विश्वासीहरू, तपाईँ पनि यो क्षेत्रमा तपाईँ पनि एजुकेट हुन आवश्यक छ, शिक्षित हुन आवश्यक छ, तपाईँलाई थाहा हुन आवश्यक कस्तो व्यक्तिलाई परमेश्वरले चर्चमा पास्टरको सेवकै गर्नलाई बोलाउनु भएको छ। कस्तो व्यक्तिलाई हामीले पास्टर नियुक्त गर्नुपर्ने हो, कस्तो व्यक्तिलाई हामीले सेवक बनाउनुपर्ने हो, अगुवा मान्नुपर्ने हो, अगुवाहरूमा हामीले के कस्ता योग्यताहरू खोज्नुपर्ने हो, ती कुराहरू तपाईँलाई थाहा हुनुपर्ने हुन्छ। यो तपाईँको पनि जिम्मेवारी हो। सो पहिलोबाट हामी सुरु गरौँ। पहिलो इच्छा, एक पदमा पावल भन्छन्, यो भनाई विश्वास योग्य छ, यदि कुनै मानिसले बिसपको, बिसपको अर्थ पास्टरको अथवा एल्डरको, यो एउटै शब्द हो बाइबलमा, यो कुनै ठाउँमा बिसप चलाइएको छ, कुनै ठाउँमा एल्डर, कुनै ठाउँमा निरीक्षक, कुनै ठाउँ पास्टर चलाइएको छ। कसले यो बाइबल अनुवाद गर्यो त्यसमा भर पर्छ। नेपाल नेपाली बाइबलमा बिसप शब्द चलाइएको छ, यसको अर्थ तपाईँलाई थाहा हुनुपर्छ बाइबल अनुवादमा यहाँ बढी कसको भूमिका छ नेपालमा, नेपाली चर्चहरूमा। सो यदि कुनै मानिसले बिसपको अथवा पास्टरको काम गर्ने चाहना गर्छ भने, इच्छा राख्छ भने, त्यसले असलै कामको इच्छा गर्छ। सो हामीले पास्टरमा खोज्नुपर्ने पहिलो कुरा के रहेछ, तपाईँले देख्नुभयो, पास्टरको रूपमा सेवा गर्ने उसँग साँचो चाहना हुनुपर्छ, उसँग साँचो इच्छा हुनुपर्छ। इच्छा छ कि छैन, सेवाकाईको निम्ति इच्छा नभएको व्यक्तिलाई हामीले पास्टर बनाउनु मिल्दैन। धेरै कति म सुन्ने गर्छु, मलाई सेवाकाई निम्ति इच्छा त थिएन, मलाई खासै मन त परेको थिएन, त्यही पनि साह्रै कर लाउनु भयो, त्यसकारण म पास्टर बनाइदिएँ। होइन, पहिलो योग्यता भनेको नि त्यो व्यक्तिमा सेवकाई गर्ने, पास्टर बन्ने इच्छा हुनुपर्छ, चाहना हुनुपर्छ। तर त्यो चाहना अरू कुनै कुराहरूद्वारा प्रेरित हुनु हुँदैन। भन्नुको अर्थ, सफलता त प्रभावको अथवा मान्यता, प्रसिद्धि अथवा शक्ति वा सम्पत्ति, पैसा, अवसरहरूद्वारा उनी ऊ त्यो त्यसको लालचबाट उत्प्रेरित हुनु हुँदैन। पास्टर भयो भने यो गर्ने मौकाहरू पाउँछु भन्ने कुराहरूद्वारा हामी फेरि सेवाकाई निम्ति प्रेरित हुनु हुँदैन। हाम्रो चाहना शुद्ध हुनुपर्छ, ख्रिस्टका बगालको गोठाला बन्ने साँचो चाहना हुनुपर्छ। बगाललाई सहेर, बगालको हेरचाह गरेर, तिनीहरूको सेवा गरेर, तिनीहरूलाई खुवाएर, तिनीहरूको जीवनमा एकदमै उनीहरूको अन्यलपूर्ण क्षेत्रमा उनीहरूसँग हिँडेर उनीहरूको गोठाला गर्ने हामीसँग चाहना हुनुपर्छ। यदि कुनै व्यक्तिमा त्यो सेवा गर्ने त्यो इच्छा छैन भने, चाहना छैन भने, र उसलाई जबरजस्ती सेवकाईमा ल्याइन्छ भने, अथवा उसलाई सेवकाईमा उसलाई आउनलाई फकाइन्छ भने, त्यो व्यक्ति सेवकाईमा धेरै दिन टिक्न सक्दैन सक्दैन। सेवकाईले त्यो व्यक्तिले अन्तत चकनाचुर पार्नेछ। हि विल बी क्रस्ड बाई मिनिस्ट्री इफ हि इज फोर्स्ड इन टु मिनिस्ट्री। यदि त्यहाँ डिजायर छैन भने, इच्छा छैन भने, र उसले अरू कुनै राम्रो अवसर पायो भने हिँडिदिन्छ, छोडिदिन्छ सेवका, हिँडेर, किनकि सुरुमै उसको इच्छा थिएन, उसलाई जबरजस्ती ल्याइएको थियो अथवा उसलाई फकाइएको थियो, तर त्योभन्दा उसले बेटर अरू अवसर पायो भने ऊ हिँडिदिन्छ, उसले तुरुन्तै पास्टरले सेवकाई छोड्नेछ। वा यदि जबरजस्ती कसरी सेवकाईमा ल्याइन्छ, उसँग इच्छा छैन भने, सेवकाई उसको निम्ति बोझ बन्छ, बोझ बर्डन, यो भारी हुन्छ उसको निम्ति, उसलाई गाह्रो हुन्छ मानिसहरूसँग कुरा गर्न, मानिसहरूलाई प्रेम गर्न, मानिसहरूलाई परामर्श दिन, मानिसहरूको कष्टमा सहभागी हुन, मानिसहरूको पाप सच्याउन, मानिसहरूसँग घुलमिल गर्न उसलाई गाह्रो हुन्छ यदि उसँग इच्छा छैन भने। अनि सेवकाईमा कठिनाइ आउँदाखेरि ऊ निष्क्रिय भएर बस्न सक्छ। त्यसकारण जवान भाइहरू जो सेवाका निम्ति तपाईँ चाह गर्दै हुनुहुन्छ, तपाईँले आफूलाई यो प्रश्न सोध्नुपर्ने हुन्छ, म किन पास्टरीय सेवकाई गर्न चाहँदैछु, म किन पास्टर बन्न चाहँदैछु, मलाई सेवकाईमा कुन कुराले तानिरहेको छ, कुन कुराले मलाई प्रेरित गर्दैछ, मेरो सेवकाईप्रतिको मेरो चाहना पछाडिको, मेरो इच्छा पछाडिको मेरो अभिप्राय के हो, मेरो मोटिभेसन के हो, नियत के हो, तपाईँले सोध्नुपर्ने हुन्छ। तर यदि तपाईँ साँचो हृदयले सेवकाईको इच्छा राख्नुहुन्छ भने सेवकाईमा ख्रिस्टलाई महान गोठालो उहाँलाई पछ्याउने तपाईँ निधो गर्नुहुन्छ भने पावल भन्छन् कि त्यसले त्यो व्यक्तिले असलै कामको इच्छा गर्दछ. तपाईँले असलै कामको इच्छा गर्दै हुनुहुन्छ. पास्टर सेवकाई यो सेकेन्डरी लेभलको काम होइन. यो पास्टर सेवकाई अरू सबै कुरा अरू सबै कुराहरूभन्दा तल्लो स्तरको यो काम होइन. यो अरू कामहरू जस्तो यो पनि असल काम हो. पावल भन्दैछन् पास्टर सेवकाई अन्तिम विकल्प हुनुहुँदैन हाम्रो निम्ति. यसको अर्थ तपाईँसँग अरू धेरै अवसर हुँदा हुँदै पनि तपाईँ पास्टरीय सेवकाई रोज्नुहुँदैछ भने तपाईँले असल कामको तपाईँ चाह गर्दै हुनुहुन्छ. तपाईँले गर्नु खोजेको त अरू नै थियो, धेरै कुरा गर्नु खोज्नुभयो, लास्टमा केही पारा लागेन, त्यसपछि तपाईँ अब के गर्ने अन्तिममा सेवकाईतिरै लाग्नु पऱ्यो. कसरी मैले अभिभावकहरू मुखबाट पनि भनेको सुनेको छु, यसको पनि काम छैन जस्तो छ, यसलाई पनि अब सेवकाईतिर लगाइदिनु पऱ्यो भनिरहेको सुनिरहेको छु. होइन, सेवकाई अन्तिम विकल्प होइन. सेवकाई सेवकाई त प्राथमिक विषय हुनुपर्छ. तपाईँ सुरुदेखि नै तपाईँ सेवाको इच्छा राख्नुहुन्छ. जसरी एक व्यक्ति इन्जिनियर बन्न चाहन्छ, ठुलो भएर शिक्षक बन्न चाहन्छ, त्यसरी नै तपाईँ पनि पास्टर बन्न चाहनुहुन्छ. एक विश्वासयोग्य तपाईँ सेवक बन्न चाहनुहुन्छ. तर जबसम्म तपाईँले कुनै कुराको महत्त्व बुझ्नुहुन्न, कुनै कामको महत्त्व बुझ्नु, तपाईँ तबसम्म तपाईँले त्यसलाई चाह गर्न सक्नुहुन्न. पास्टर सेवकाईको महत्त्व यदि तपाईँले बुझ्नु भएन भने त्यो सेवकाईको पनि तपाईँले खासै चाह राख्नुहुन्न. त्यो तपाईँलाई खासै मतलब हुँदैन. म तपाईँसँग इमान्दार भएर भन्नेछु कि म कहिले पनि पास्टर बन्न चाहदिनँ थिएँ. मेरो इच्छा थिएन. तपाईँमध्ये धेरैलाई थाहै भएको कुरा हो, मेरो योजना अर्कै थियो. म कलेज पढाउन चाहन्थेँ, आराधनाको एक अगुवा हुन चाहन्थेँ. त्यतिखेर समयमा मेरो बुझाइ अर्को थियो. आराधना सम्बन्धी पनि वचनमा सुनिसक्नु भएको छ. तर जब मैले स्थानीय चर्चको महत्त्व बुझ्न थालेँ र स्थानीय चर्चको यस ठाउँमा यस पुलपिटमा उभिने व्यक्ति उसको प्रचार, उसको शिक्षा, उसको प्रार्थना, उसको गोठालोपनको कति महत्त्व छ कि सबै विश्वासीको जीवन, हाम्रो विवाह, हाम्रो सबै प्राणै यहाँ यस पुलपिटमा निर्भर छ भन्ने कुरा मैले बुझेँ, तब मेरो हृदय परिवर्तन भयो. म सेवकाईमा म त्यो 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 महत्त्वपूर्ण स्थानमा उभिने मैले निर्णय गरेँ. र विशेष गरी नेपाली छोरहरूमा ईश्वर भक्तिको जीवन जिउने गर्ली पुरुषहरूको एकदमै ठुलो खाँचो छ. पास्टरी सेवकाईमा भक्तिको जीवन जिउने पुरुषहरूको खाँचो छ. बाइबललाई विश्वासयोग्य भएर सिकाउन सक्ने मानिसहरूको खाँचो छ. मानिसहरूको निम्ति प्रार्थनामा समर्पित व्यक्तिहरूको खाँचो छ. विश्वासयोग्य त्यो त्यो गोठालोको खाँचो छ भन्ने कुरा देखेँ अनि म त्यो व्यक्ति बन्न चाहन्थेँ. परमेश्वरले मलाई त्यो व्यक्ति बनाउनु भएको होस् भनेर त्यो व्यक्ति बन्न चाहन्थेँ. अनि मेरो अगाडि धेरै अवसरहरू आएको थियो, धेरै अवसरहरू थियो. म बाहिर थिएँ, म नेपालमा थिइनँ, म नफर्किनु पनि सक्थेँ. तर परमेश्वरले मलाई फेरि आफ्नो देशमा फर्किने इच्छा दिनुभयो र परमेश्वरले मलाई उहाँको अनुग्रहमा आजसम्म विश्वासयोग्य राख्नुभएको छ. र म प्रार्थना गर्दछु परमेश्वरले मलाई अन्तिम श्वाससम्म विश्वासयोग्य राख्नुहुनेछ. अनि म तपाईँबाट पनि त्यही चाह गर्छु. तपाईँले मेरो लागि अनि चर्चका अरू पास्टर हुनु र भविष्य पनि पास्टर हुनुहुन्थ्यो त्यही प्रार्थना गरिदिनुहोस् कि हाम्रो पास्टरहरू विश्वासमा स्थिर रहौँ, अन्तिमसम्म शैतानबाट परीक्षाबाट उहाँलाई सुरक्षा दिनुभएको होस् भनेर तपाईँले निरन्तर प्रार्थना गर्न सक्नुहुन्छ. र मैले पास्टर सेवकाको निम्ति यो निर्णय गरेको कुनै पछुतो छैन. इट्स द बेस्ट डिसिजन एभर. मैले अहिलेसम्म लिएको जीवन लिएको सबै निर्णयहरूभन्दा उत्तम निर्णय हो. परमेश्वरले मलाई दिनुभएको सबैभन्दा ठुलो अवसर हो, यो सौभाग्य. सो पास्टर सेवकको निम्ति पहिलो के हुनुपर्छ? व्यक्तिमा इच्छा हुनुपर्छ, इच्छा। दोस्रो, इच्छा भएर मात्र पुग्दैन, उसमा चरित्र हुनुपर्छ। दुई र तिन पदलाई तपाईँ हेर्नुहोस् न। यसकारण बिसप चाहिँ अथवा पास्टर चाहिँ कसैले दोष लगाउन नसक्ने एउटै पत्नीका प्रति संयमी, समझदार, सम्मानित, अतिशक्त गर्ने हौन। सुएको शिक्षकलाई मैले यहाँनिर छोडेँ, म त्वाला रिसा होइन, तर पनि तिनी तर तिनी विनम्र, झगडा नगर्ने, धनको लोभ नगर्ने हौन। संसारले सिप हेर्छ, संसारले त्यो करिज्मा हेर्छ, व्यक्तित्वलाई हेर्छ, ऊ कतिको ऊ प्रभावशाली व्यक्ति, उसको व्यक्तित्व कस्तो छ भन्ने कुरालाई हेर्छ, उसको दक्षतालाई हेर्छ। तर बाइबलले चरित्रमा जोड दिन्छ, चरित्रमा। संसारमा गिफ्ट्सको, गिफ्टेडनेसको, ट्यालेन्ट्सको, प्रतिभाको चर्चा हुन्छ, तर बाइबलले ईश्वर भक्तिको कदर गर्छ। एक पास्टरमा हामीले उसको प्रमाणपत्रलाई भन्दा उसको चरित्रलाई ध्यान दिनुपर्ने हुन्छ। कसैले एमडी गरेर अथवा पिएचडी नै गरेर आउँछ भने पनि यदि उसमा चरित्रको अभाव छ भने हामी त्यो व्यक्तिलाई पास्टर बनाउन सक्दैनौँ। त्यसैले पावल भन्छन्, यसकारण बिसप चाहिँ अथवा पास्टर चाहिँ कसैले दोष लगाउन नसक्ने होस्। सुन्नुभयो नि, बाइबलले भनिरहेको छ पास्टर कस्तो हुनुपर्छ, कसैले दोष लगाउन नसक्ने व्यक्ति हुनुपर्छ। अनि यो कसैले दोष लगाउन नसक्ने, अबभ रिप्रोच भन्ने यो शब्दले, यो वाक्यांशले पास्टरको चरित्रको बारेमा सबै कुरालाई सारांशित गर्छ। यसमै सबै कुरा अटेको छ, जति कुराहरू पावले यहाँ भन्न लागेको छ, कसैले दोष लगाउन नसक्ने नि यही शीर्षक पनि आउँदछ, कसैले दोष लगाउन नसक्ने। तर कसैले दोष लगाउन नसक्ने हुनुको अर्थ फेरि पास्टर सिद्ध हुनुपर्छ भने होइन, पास्टर पाप रहित हुनुपर्छ भने होइन। किन? किनकि कुनै पनि पास्टर सिद्ध छैन, कुनै पनि मानिस सिद्ध छैन, केवल ख्रिस्ट मात्र सिद्ध हुनुहुन्छ। तर हामी सिद्धतातर्फ प्रगति गर्ने व्यक्तिहरू हौँ, र पास्टर यो चर्चको अगाडि उभिएर ख्रिस्टको प्रतिरूपमा त्यो बन्दै जाने व्यक्ति, ख्रिस्टको स्वरूपमा ढल्दै जाने व्यक्तिहरूको त्यो नमुना बन्नुपर्ने हुन्छ। सबभन्दा पहिले ऊ बगालको अगाडि उभिने व्यक्ति हुनुपर्छ, त्यो सिद्धतातर्फ लम्किरहेको, प्रगति गरिरहेको व्यक्तिको रूपमा ऊ नमुना बन्नुपर्छ। सो पास्टर कसैले दोष लगाउन नसक्ने हुनुको अर्थ उसको जीवन यस्तो अवस्थामा, यस्तो लेभलमा पुग्नुपर्छ कि कसैले पनि सजिलै हत्तपत्त सितिमिति उसमाथि औँला उठाउन नसकोस्। र पावल निरन्तर भन्छन् कि पास्टर बिसप अथवा एल्डर सेवक एउटै पत्नीका पति हुनुपर्छ। सो कसैले दोष लगाउन नसक्नुको अर्थ पास्टर के हुनुपर्छ, पहिलो नम्बरमा एउटै पत्नीका पति हुनुपर्छ। यसको अर्थ पास्टरको जीवनमा एउटै स्त्री हुनुपर्छ, एउटै स्त्री हुनुपर्छ। उसले केवल एकजनासँग मात्र विवाह गरेको हुनुपर्छ। पास्टरको धेरै पत्नीहरू हुन मिल्दैन, न त उनको हृदयमा, जीवनमा मात्र उसको हृदयमा पनि कुनै स्त्रीहरूले ठाउँ लिएको हुनसक्छ। पास्टरको हृदय अन्य महिलाहरूमा विभाजित हुन मिल्दैन, उसको हृदयमा, उसको मनमा, मनस्पटलमा, उसको जीवनमा, उसको आँखामा एउटै स्त्री हुनुपर्छ, एउटै स्त्री जो उसको पत्नी हो। तर यसको अर्थ पास्टर फेरि विवाहित नै हुनुपर्छ भन्ने छैन, तर विवाहित छ भन्ने अर्थमा पावल यहाँ कुरा गरिरहेको छ। के भाइहरूलाई मैले देखेको छु, केही व्यक्तिहरूलाई देखेको छु सोसियल मिडियामा, युट्युबमा, फेसबुकमा एकदमै प्रसिद्ध, हजारौँ भ्युज हुन्छ उहाँहरूको, अनलाइन पास्टरहरू देखेको छु मैले, तर घर डामाडोल छ, श्रीमतीसँग घनिष्ठता छैन, श्रीमतीलाई प्रेम गर्दैन, एउटै पत्नीको पति हुन सकेको छैन, अनि श्रीमतीले डिभोर्स दिएको छ, अनि उसको अर्कोसँग लभ परेको छ, अनि ऊ पास्टर हो, अनलाइन पास्टर, व्यस्त हुन्छ, तर चर्च जाँदैन, ऊ दिनभरि सुत्छ, रातभरि अनलाइन सेवा दिन्छ, अनि त्यही व्यक्तिले विवाहको बारेमा सिकाइरहेको हुन्छ। कस्तो विडम्बना, कस्तो विडम्बना। यो पनि याद गर्नुहोस् कि पावलले एउटै पत्नीको पति भन्छ, त्यो पास्टर सेवाका निम्ति इच्छा राख्ने व्यक्ति चाहिँ एउटै पत्नीका पति हुनुपर्छ भनेको छ यहाँ. उसले एउटै पत्नीको मालिक भनेको छैन यहाँ, एउटै पत्नीको शासक भनेको छैन यहाँ, एउटै पत्नीको राजा भनेको छैन यहाँ. किनकि धेरै पतिहरू पति नभएर राजा हुन्छन्, शासक हुन्छन्, मालिक हुन्छ पत्नीहरूको. पावल यहाँ पति, एउटै पत्नीको पति हुनुपर्छ भनेको छ. विवाह गरेर मात्र हुँदैन, ऊ पति हुनुपर्छ. अनि पति शब्द प्राय ख्रिस्टसँग तुलना गरेर चलाइने शब्द हो. ख्रिस्ट चर्चको दुलहा हुन्छ, परमेश्वर इस्रायलको पति हस्बेन्ड हुनुहुन्छ. अनि पति शब्दलाई हामीले एकदमै हल्का रूपमा लिइरहेको छौँ. वास्तवमा यो शब्द ख्रिस्ट आफैसँग गहिरो रूपमा जोडिएको छ. ख्रिस्टले चर्चलाई एक पतिको रूपमा प्रेम गर्नुहुन्छ. ख्रिस्टले चर्चको हेरचाह गर्नुहुन्छ, वास्ता राख्नुहुन्छ, चर्चको सेवा गर्नुहुन्छ, र ख्रिस्टले चर्चको लागि आफ्नो प्राणलाई अर्पण गर्नुभयो. त्यसै गरी एक पास्टरले आफ्नो पत्नीलाई प्रेम गर्छ, हेरचाह गर्छ, र पतिको सेवा गर्छ. अनि उस पास्टर बन्नुभन्दा अगाडि नै उसले त्यसो गरिरहेको हुन्छ घरमा, र त्यो चर्चले देख्छ उसको जीवनलाई. अनि त्यस्तो व्यक्तिलाई हामी चर्चको पास्टरको रूपमा हामी पहिचान गर्छौँ. कसैले पनि पास्टरलाई औँला उठाएर यसो भन्न सक्नु हुँदैन कि हेर हेर पास्टर भएर पनि श्रीमतीलाई कति दलेको, कति दुर्व्यवहार गरेको, कति कठोर व्यवहार गरेको. कसैले पनि त्यसरी भन्न नसकोस्, भन्न मिल्दैन, भन्न सक्नु हुँदैन. बरु मानिसहरूले पास्टर अथवा त्यो व्यक्तिलाई हेरेर यसरी भन्न सक्नुहुन्छ कि वा फलाना हेर न कस्तो आफ्नो श्रीमतीले कस्तो प्रेम गरेको, कस्तो सेवा गरेको, कति हेरचाह गरेको, कति विचारशील भएर बसेको, कति माया गरेको. र पावल भन्छन् त्यसै गरी पास्टर अथवा बिसप चाहिँ कसैले दोष लगाउन नसक्ने एउटै पत्नीको पति र संयमी हुनुपर्छ. अर्को संयमी, संयमी यो एउटा यस्तो क्षेत्र हो जहाँ धेरै पास्टरहरू सङ्घर्ष गर्छन्. पास्टर कतिको संयमी छ छैन भन्ने कुरा सजिलै देख्न सकिन्छ. उसको पेट हेऱ्यो भने थाहा भइहाल्छ नि. उप्स. सो विश्वासीले आफ्नो पास्टरको, आफ्नो गोठालोको राम्रो वास्ता गर्छ, होइन? पास्टरहरूलाई राम्रो खुवाउनुहुन्छ, प्रायः पास्टर बोलाएर राम्रो खानेकुराहरू खुवाउनुहुन्छ. पास्टरको राम्रो केयर पुगिरहेको छु म प्राय. तर पास्टरले संयमता अप्नाउनु पर्ने हुन्छ, सेल्फ कन्ट्रोल. पास्टरमा सेल्फ कन्ट्रोल हुनुपर्छ, संयमी भन्नुपर्छ. खानेकुराको क्षेत्रमा जब तपाईँ खानुहुन्छ, तपाईँ कति खाँदै हुनुहुन्छ, यहाँ त प्रायः के खाने कुरालाई मात्रै जोडिदिन्छ. यो खानु हुँदैन, त्यो खानु हुँदैन मात्र कुरा जोडिदिन्छ. जाँडो खानु हुँदैन, चुरोट खानु हुँदैन, तर होइन, खानेकुरा पनि कति खाइन्छ भन्ने कुरालाई पनि हामीले ध्यान दिनुपर्ने हुन्छ. खानेकुराको क्षेत्रमा कतिको विचारशील छ त्यो व्यक्ति, सेवा गर्ने व्यक्ति. उसले आफ्नो बारेमा मात्र सोच्छ कि उसले अरूको बारेमा सोच्छ? पैसाको क्षेत्रमा ऊ कतिको संयमी छ? पैसा उडाउने व्यक्ति हो कि? पैसा हुन्छ नि त्यो पत्न नखोल्ने चिम्टाउ व्यक्ति हो. मनोरञ्जनको क्षेत्रमा, चलचित्र हेर्ने, टिभी हेर्ने क्षेत्रमा, अथवा भिडियो हेर्ने क्षेत्रमा, फेसबुक चलाउने क्षेत्रमा, यो सामाजिक सञ्जाल चलाउने क्षेत्रमा ऊ कतिको संयमी व्यक्ति हो? ऊ कन्ट्रोल छ कि छैन? त्यो व्यक्ति, त्यो व्यक्तिमा त्यो संयमता हामीले हेर्नुपर्ने. संयमी हुनुको अर्थ यो, संयमी हुनुको अर्थ उसको जीवनलाई उसको शारीरिक चाहनाले वा शारीरिक आनन्दले पापमय स्वभावले शासन गर्नु हुँदैन. सो यदि पास्टरले आफैलाई बसमा राख्न सक्दैन भने उसले परमेश्वरको मानिसहरूलाई राम्रोसँग गोठालोपन गर्न सक्दैन. अर्को, पास्टर समझदार हुनुपर्छ वा गम्भीर हुनुपर्छ. तपाईँले यहीँ देख्न सक्नुहुन्छ है, म यहीँ पढिरहेको छु दुई पदमा, संयमी त्यसपछि समझदार हुनुपर्छ. अर्को शब्दमा पास्टर एकदम शुद्ध विवेकको, शुद्ध दिमागको हुनुपर्छ. उसको दिमागमा ऊ एकदमै आत्मअनुशासित हुनुपर्छ. उसले सोच्ने कुरामा, उसले आफ्नो जीवनमा के कुरालाई प्राथमिकता दिने नदिने भन्ने कुरा थाहा हुनुपर्छ. पास्टर सजिलै बहकिनु हुँदैन, परिस्थितिहरूलाई उसले छुट्याउन सक्नुपर्ने हुन्छ. कहाँ कतिखेर के बोल्ने र के नबोल्ने उसलाई ज्ञान हुनुपर्छ. उसले परिस्थितिलाई बुझ्नुपर्छ, र जीवन र सेवाकाइमा आइपरेका विभिन्न ऋतुहरूलाई, सिजन्सहरूलाई, ऋतुहरूलाई उसले छुट्याउन सक्नुपर्छ. कति पास्टरहरू र सेवाकाइ गर्न इच्छा राख्ने व्यक्तिहरू कहाँ के बोल्ने, कतिखेर के बोल्ने उनीहरूलाई थाहै हुँदैन. गम्भीर हुनुपर्छ, कि तपाईँ खालि जोकर हुनुहुन्छ भने तपाईँ पास्टर बन्न मिल्दैन, सक्नुहुन्न. सो दिमाग र विचारहरू शरीरद्वारा होइन तर परमेश्वरको वचनद्वारा नियन्त्रित हुनुपर्छ. एक समाजदार पास्टर बोल्नु अघि ध्यानपूर्वक सोध्छ. ऊ त्यस्तो व्यक्ति हुन्छ जहाँ मानिसहरू सल्लाह लिनलाई आउँछ, ऊ कहाँ बाइबलले सल्लाह लिनलाई, उसँग ईश्वर भक्तिको सल्लाह लिनलाई, परामर्श लिन ऊ कहाँ आउँछ, त्यस्तो हुन्छ. अर्को पास्टर सम्मानित हुनुपर्छ भनेको छ यहाँ, होइन, अति समझदार अनि सम्मानित, अथवा ऊ आदरणीय हुनुपर्छ. मानिसहरू उसलाई उच्च सम्मान दिएको हुनुपर्छ. उसको डिग्रीको कारण होइन, फेरि उसको पढाइको कारण होइन, उसको धन सम्पत्तिको कारण होइन, उसको राजनीतिक सम्बन्धहरूको कारणले गर्दाखेरि होइन, तर उसको जीवनको कारणले. ऊ भक्तिको जीवन जिउने व्यक्ति हो, ऊ विश्वासयोग्य व्यक्ति हो, ऊ एउटै पत्नीको पति हो, ऊ इमान्दार छ, उसको व्यवहार ईश्वर भक्तिपूर्ण छ, त्यसैले मानिसहरूले उसलाई सम्मान गर्छ. एक पास्टर अतिथि सत्कार गर्ने हुनुपर्छ. अर्को अतिथि सत्कार गर्ने, उसको घर मानिसहरूको लागि खुला हुनुपर्छ, उसको भान्सामा खाना पाकिरहेको हुनुपर्छ. पास्टर घरमा खाना पाकिरहेको हुनुपर्छ, मानिसहरूको सोफाहरूमा बसिरहेको हुनुपर्छ र उसको टेबलमा खाना खाइरहेको हुनुपर्छ, उसको बालबच्चाहरूसँग खेलिरहेको हुनुपर्छ, उसँग समय बिताइरहेको हुनुपर्छ, उनीहरूसँग कुराकानी गरिरहेको हुनुपर्छ, चियामा गफिरहेको हुनुपर्छ. एक पास्टरले मानिसहरूको सेवा गर्नमा साँच्चै आनन्द लिनुपर्छ. उसले अरूको लागि असल र भलाइ गर्ने, अरूको आत्मिक भलाइको निम्ति आफ्नो समय, आफ्नो पैसा, आफ्नो शक्ति, ऊर्जा खर्च गर्न पाएकोमा ऊ आफूलाई भाग्य माने हुन त त्यो शब्द हामी चलाउँदै गर्छौँ, अथवा सौभाग्यशाली आशिषित ठान्नुपर्छ. मर्ने होइन, भित्रभित्र हिसाब किताब गर्ने होइन, तर ऊ आनन्दले भरिनुपर्छ कि उसले सेवा गर्ने अवसर पाएको छ. प्रभुले त्यसैको निम्ति उसलाई छुट्याउनु भएको छ, त्यसैको निम्ति चर्चले उसलाई सपोर्ट गरिरहेको छ, त्यसैको निम्ति परमेश्वरले उसलाई जुटाइराख्नु भएको छ. पास्टर त्यो परमेश्वरप्रति त्यो भक्ति अथवा कृतज्ञको हृदयले ऊ भरिनुपर्छ र उसको त्यो अतिथि सत्कारमा त्यो देखिनुपर्छ. अतिथि सत्कारमा पास्टरले केवल मान्छेलाई आफ्नो घर मात्र बोलाउँदैन, पास्टर अरूहरूको घर पनि जान्छ, अरूहरू घर जान्छ, अरूहरूलाई सेवा गर्नलाई, अरूको निम्ति प्रार्थना गर्नलाई, अरूसँग समय बिताउनलाई, अरूहरूबाट काँक्रा टिपेर ल्याउनलाई होइन, साग टिपेर ल्याउनलाई होइन, के छ बारीको उठाएर लड्थ्यो त्यो भाले मेरो लागि जोखिदेऊ भनेर ल्याउनलाई होइन, तर अरूलाई सेवा गर्नलाई, अरूहरूको वास्ता गर्नलाई. एक पास्टरले आफ्नो वरिपरि त्यो पर्खाल निर्माण गर्नु हुँदैन, पर्खाल बुझ्नुहुन्छ, पास्टर पहुँच बाहिर रहनु हुँदैन, ऊ सजिलै उपलब्ध हुनुपर्छ, मान्छेले उसलाई सजिलै भेट्न सक्नुपर्छ, उसलाई सजिलै कल लाग्न सक्छ, कल उठ्नुपर्छ. पास्टरको जीवन खुलस्त हुनुपर्छ, विशेष गरी उसले आफ्नो पत्नीलाई कसरी व्यवहार गरिरहेको छ, कसरी प्रेम गरिरहेको छ, छोराछोरीसँग उसको व्यवहार कस्तो छ भन्ने कुरा अरूले देख्ने मौका पाउनुपर्छ. पास्टरले शनिबारको वचनपछि बाँकी हप्ताभरि गोप्य रूपमा जीवन बिताउनु मिल्दैन. पास्टर क्यानट गो इनकग्निटो थ्रु आउट द विक, बुझ्नुहुँदैछ नि तपाईँहरू. जो लोभी छ, जो अतिथि सत्कार गर्दैन, वा पैसाको हिसाब किताब गरिरहन्छ, सधैँ बचत गर्ने बारेमा त सोध्छ, सेवा गर्ने बारेमा कहिले सोच्दैन, जो केवल आफ्नो मिल्ने साथीहरूसँग मात्र परिवारलाई मात्र घरमा ल्याउँछ, तर बाहिरको मानिसहरू छिमेकीहरू त्यो भाँडावालहरू ठेलावालहरू अपरिचितहरूलाई उसले सुसमाचार सुनाउँदैन, कवाडीवालालाई सुसमाचार सुनाउँदैन, स्वागत गर्दैन, त्यस्तो व्यक्तिले आफैलाई सोध्नुपर्ने हुन्छ, म किन पास्टर बन्न चाहन्छु. द्याट पर्सन सुड आस्क हिमसेल्फ. मान्छेहरूलाई सहन नसक्ने व्यक्तिले आफूलाई सोच्नुपर्ने हुन्छ, म पास्टर चाहिँ किन बन्न चाहन्छु, किनकि पास्टर सेवाकै भनेको मानिसहरूको बारेमा हो. पास्टरल मिनिस्ट्री इज अबाउट पिपुल, इट्स अबाउट पिपुल लभिङ पिपुल, केयरिङ फर देम, सर्भिङ देम. इट्स नट अबाउट पपुलारिटी, प्रसिद्धिको बारेमा हुँदै होइन. सो तपाईँले तपाईँ जो सेवा गर्न चाहनुहुन्छ तपाईँले आफूलाई सोध्नुपर्ने हुन्छ, र जो सेवा कहाँ हुनुहुन्छ कि हामीले त्यो त्यो व्यक्ति हो, हामी कि बाइबलले व्याख्या गरेको जस्तो हामी व्यक्ति हौ. यदि तपाईँ गोठालो बन्न चाहनुहुन्छ तर भेडाहरूसँग तपाईँ समय बिताउन चाहनुहुन्न, अथवा गाईबस्तुहरूसँग समय बिताउन चाहनुहुन्न भने खाँचोमा परेका र तपाईँको समय लिन सक्नेहरूसँग समय बिताउन चाहनुहुन्न भने तपाईँको सेवाकै कुनै अर्थ रहँदैन. तपाईको सेवाकाईको कुनै अर्थ रहँदैन. जोन पाइपरले लेख्नु भएको छ, ब्रदर्स वी आर नट प्रोफेसनल्स. त हामी कतिजना सेवाकाई गर्ने मान्छेहरू प्रोफेसनल जस्तै देख्छौँ. हामी गोठालो, गोठालो इज नेभर प्रोफेसनल. सेवक हामी गोबर सर्नलाई बोलाएको छौँ. हिलो, काँदो, झरी, वर्षा, यो सबै सहन बोलाएका छौँ. त्यसैले पावलले पास्टरको चरित्रको बारेमा यहाँ मात्र सकारात्मक रूपमा मात्र होइन तर नकारात्मक रूपमा पनि यहाँनिर कुरा गरेको हामी पाउँछौँ. अहिलेसम्म पावलले एक पास्टर कस्तो बन्नुपर्छ भनेर यहाँ वर्णन गरिरहेको थियो भने अब तब एक पास्टर कस्तो हुनुहुँदैन पनि भनेर पावलले यहाँनिर हामीलाई भनिरहेको छ. तपाईँले देख्नुभयो चरित्रको विषय पावल यति धेरै यहाँनिर समय खर्च गरिरहेको छ, यति धेरै शब्दहरू खर्च गरिरहेको छ. अनि पावल तिन पदमा भन्छन् पास्टर, एक पास्टर मतवाला हुनुहुँदैन. रक्सीको लतमा लागेको मानिस पास्टर हुन सक्दैन. ऊ रक्सीको वा उस्ता नियन्त्रण गर्ने अरू कुनै पनि कुराको चिजको लतमा लागेको हुनुहुँदैन. पास्टर एडिक्टेड हुनुहुँदैन. रक्सी होस् वा फेसन होस् वा मुभिज होस् वा गेम्स, पास्टर यी कुनै पनि कुराप्रति एडिक्टेड हुनुहुँदैन. वा लुडो होइन, धेरै पास्टरहरू लुडोप्रति एडिक्टेड छ हुँदैन. अनलाइन गेमप्रति एडिक्टेड हुने व्यक्ति पास्टर हुन सक्दैन. तपाईँको पास्टरहरूमा एडिक्सनको समस्या छ भने तपाईँले त्यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ, सम्बोधन गर्नुपर्ने हुन्छ. पास्टरले एउटै कुराको लत हुनुपर्छ, बाइबल पढ्ने लत हुनुपर्छ पास्टरसँग, प्रार्थना गर्ने लत हुनुपर्छ, राम्रो पुस्तकहरू पढ्ने लत हुनुपर्छ. अर्को पास्टर रिसाउनु हुँदैन तर विनम्र हुनुपर्छ. तपाईँले देख्नुभयो यहाँनिर पास्टर रिसा होइन तर तिनी विनम्र हुनुपर्छ. तिन पदमै दिएको छ विनम्र. विभिन्न परिस्थितिहरूलाई सम्हाल्दा पास्टरहरू अनि शान्त, संयमित र कोमल हृदयको रहनुपर्छ. कहिलेकाहीँ पास्टरहरू विशेष गरी कठिन वा निराशाजनक परिस्थितिहरूमा झोकिन उनीहरू झोकिने झोकिएर प्रतिक्रिया दिने परीक्षा पर्न सक्छ. पास्टर पनि मानिस हो, तपाईँलाई थाहा छ. तर पनि पास्टर ती परिस्थितिहरू पनि शान्त र कोमल रहन प्रयास गर्नुपर्छ. पास्टरहरूलाई विनम्रता चाहिन्छ. यो विनम्रता विशेष गरी आलोचनाको सामना गर्दा एकदमै महत्त्वपूर्ण हुन्छ. पास्टर्सहरू धेरै आलोचना खेप्नुपर्ने हुन्छ. आलोचना पास्टरको छाला बाक्लो हुनुपर्छ अरे, हृदय चाहिँ नरम हुनुपर्छ. भन्नुको अर्थ मान्छेले आलोचना गर्दा, उसको कुरा काट्दा, अफवा फैलाउँदा पनि पास्टर स्थिर रहनुपर्छ र ऊ प्रेम गर्न सक्ने हुनुपर्छ. आलोचनाले उसलाई असर गर्नु हुँदैन, अन्यथा उसले कठिनाई र आलोचनाहरूको बिचमा सेवकाई छोड्न सक्छ. तपाईँलाई थाहा छ पास्टर सेवकाईमा जस पाइँदैन. एक पास्टर उसको कामको लागि विरलै प्रशंसा गरिन्छ, उसले सधैँ आलोचनाको सामना गर्नेछ. यदि तपाईँ निरन्तर प्रशंसा खोज्नुहुन्छ भने मानिसहरूले तपाईँको प्रवचन, तपाईँको परामर्श वा सेवकाईमा गरेका प्रयासहरूको लागि तपाईँलाई धन्यवाद दिन्छन् भने तपाईँ आशा गर्नुहुन्छ भने तपाईँ निराश हुनुहुनेछ. अक्सर हामी यो सुन्न पाउँदैनौँ, सेवकाई फलदायी हुने बारेमा होइन, यो त विश्वासयोग्य हुने बारेमा. तपाईँ यत्रो म सेवकाई गर्छु, यत्रो परिश्रम गर्छु, यत्रो धेरै म गर्छु, तर खोइ त मान्छेले मलाई धन्यवाद पनि भन्दैन, खोइ त मान्छेले मलाई यो पनि भन्दैन, त्यो पनि भन्दैन भन्न थाल्नुहुन्छ भने तपाईँले सेवा गर्न सक्नुहुन्न. र साथै एक पास्टर झगडालु पनि हुनुहुँदैन भने चाहिँ यहाँनिर यहाँ झगडामा पास्टर विशेष गरी ऊ छिट्टै संलग्न हुने व्यक्ति हुनुहुँदैन. यो झगडालु व्यवहारले मण्डलीको एकतालाई भङ्ग गर्छ, प्रभावकारी नेतृत्वलाई कमजोर बनाउँछ. सबैभन्दा महान गोठालो पास्टर ख्रिस्टलाई गलत रूपमा प्रस्तुत गर्छ. विशेष गरी सामाजिक सञ्जालमा हुने अन्तर्क्रियालाई लिएर एक पास्टर होसियार हुनुपर्छ. तपाईँ के लेख्दै हुनुहुन्छ, कसरी लेख्दै हुनुहुन्छ, तपाईँ के भन्दै हुनुहुन्छ, तपाईँ होसियार हुनुपर्ने हुन्छ। अर्को पास्टर पैसाको लोभ गर्ने व्यक्ति हुनुहुँदैन, धनको लोभ नगर्ने भनेर यहाँ लेखिएको छ। यो एकदमै धेरै महत्त्वपूर्ण बिन्दु हो। धेरै पास्टरहरू पैसाको क्षेत्रमा चुकिरहेको हुन्छ कि त सम्बन्धको क्षेत्रमा उनीहरू चुकिरहेको हुन्छ। एक पास्टरले परमेश्वरको स्रोत साधनहरूलाई बुद्धिमानीपूर्वक चलाउने त्यो व्यक्ति हुनुपर्छ, त्यसको उदाहरण हुनुपर्छ। ऊ लोभी हुनुहुँदैन, ऊ उद्धार हुनुपर्छ, ऊ जेनरस हुनुपर्छ। यदि एक पास्टरले पैसालाई प्रेम गर्छ भने सेवकाई सेवा गर्ने बोलावटभन्दा पनि सम्पत्ति कमाउने तरिका भन्छ। त्यस्तो अवस्थामा ईश्वर भक्ति भौतिक लाभ प्राप्त गर्ने माध्यममा परिणत हुन्छ। त्यसकारण हामीले हाम्रो हृदयलाई जाँच्नुपर्ने हुन्छ, हृदयलाई हाम्रो मोटिभलाई हामीले विचार गर्नुपर्ने हुन्छ। यो त पास्टरको चरित्र, तर पास्टरको परिवार, नेक्स्ट पास्टरको परिवार पनि उत्तिकै महत्त्वपूर्ण छ। तिन र चारदेखि पाँच पदमा हेर्नुहोस् न, आफ्नो घर राम्ररी चलाउन सक्ने र आफ्ना छोराछोरीलाई आदरपूर्वक आज्ञा पालन गर्ने बनाउने। यदि कुनै मानिसले आफ्ना घरकालाई तलाउन जान्दैन भने त्यसले परमेश्वरको मण्डलीको व्यक्ति कसरी गर्न सक्छ र? सो पास्टरको परिवार अत्यन्त महत्त्वपूर्ण हुन्छ। उसको घर एउटा झ्याल जस्तै हो जसबाट उसले कसरी मण्डलीको अगुवाई गर्न सक्छ भनेर देखिन्छ। यदि कुनै व्यक्तिलाई तपाईँ पास्टर सेवाका निम्ति नियुक्त गर्न चाहनुहुन्छ भने उसले आफ्नो घरलाई कसरी सेवा गरिरहेको छ, घरमा उसले कसरी आफ्नो भूमिका निभाइरहेको छ, घरमा उसको अगुवापन कस्तो छ, नेतृत्व कस्तो छ, उसले आफ्नो घर राम्ररी चलाइरहेको छ कि छैन, त्यो सबैभन्दा पहिले हेर्नुपर्ने हुन्छ। त्यो हेर्नुपर्ने हुन्छ। ऊ एक मेहनती बुबा हो कि होइन, परिश्रमी बुबा हो कि होइन, यदि ऊ एक प्रेमिलो पति हो कि होइन, कि उसले आफ्नो परिवारलाई भक्तिपूर्ण जीवन अगुवाई गरिरहेको छ, छैन भने त्यो व्यक्ति पास्टर बन्न सक्दैन। पास्टर हुनु भनेको सेवक हुनु हो, गोठालो हुनु हो, सेवा गर्नु हो, अगाडि गर्नु हो। र एक पुरुषले आफ्नो घरमा यो गर्न सक्दैन भने, घरको बोस हो, मालिक हो, घरमा सिङ्को बाँच्दैन भने उसले मण्डली कसरी चलाउन सक्छ र? मण्डली कसरी सेवा गर्न सक्छ र? यदि पास्टरले आफ्नो घर र परिवारलाई आर्थिक रूपमा, आत्मिक दुवै रूपमा राम्रोसँग व्यवस्थापन गर्न सक्दैन भने उसले चर्चलाई कसरी गोठालो गर्न सक्छ र? चर्चलाई कसरी उसले नेतृत्व गर्न सक्छ र? पावल यतिकै रोकिँदैन, उनी थप्छन् कि पास्टरले आफ्नो छोराछोरीलाई आदरपूर्वक आज्ञा पालन गर्ने बनाउन्। यसको मतलब पास्टरसँग आफ्नो छोराछोरीलाई क्रिस्चियन बनाउने त्यो शक्ति छ भन्ने होइन। हामी कसैले पनि आफ्नो छोराछोरीलाई क्रिस्चियन बनाउन सक्दैनौँ। कुनै पनि आमा बुबासँग त्यो हृदय परिवर्तन गर्ने, आफ्नो छोराछोरीलाई मुक्ति दिने शक्ति हुँदैन। तर एउटा आमा बुबाले गर्न सक्ने एउटा कुरा भनेको उदाहरणद्वारा अगुवाई गर्नु। पास्टरका छोराछोरीले पास्टरलाई आदर गर्नुपर्छ, केवल बुबा भएकोले मात्र होइन, तर उसले घरमा देखाउने त्यो ईश्वर भक्तिको उदाहरणको कारण। बुझ्नुभयो नि? पास्टर गडली भएको, बुबा गडली ईश्वर भक्तिको जीवन जिउने भएको कारणले गर्दाखेरि छोराछोरीले उसलाई आदर गर्नुपर्ने हुन्छ। त्यस कारण यहाँ आदरपूर्वक आज्ञा पालन गर्ने बनाउन् भनेर भनेको छ। केवल आज्ञा पालन गर्ने बनाउन् भनेको छैन, तर आदरपूर्वक। अनि आदरपूर्वक हाम्रो छोराछोरीले हामीलाई त्यतिखेर आज्ञा पालन गर्छन् हामीले भनेको मान्छ, जब हामी भक्तिको जीवन जिउँछौँ, जब हामी उदाहरणीय जीवन जिउँछौँ, जब हाम्रो जीवन सेवाद्वारा चिनिन्छ। यदि कुनै व्यक्ति आफ्नो घर परिवार गोठालोपन र अगुवाई गर्न असफल हुन्छ भने उसले मण्डलीको चर्च गोठालोपन र अगुवाई गर्न सक्दैन। र यो कुरा पद पाँचले यहाँनिर हामीलाई बताइरहेको छ, जोड दिइरहेको छ होइन। र पद पाँच जे भन्छ, यदि कुनै मानिसले आफ्ना घरकालाई तलाउन जान्दैन भने तिनले परमेश्वरको मण्डलीको हृदय कसरी गर्न सक्छ र? सक्दै सक्दैन। यसको उत्तर हुन्छ, सक्दैन। यसको अर्थ पास्टर सेवकाइमा लाग्ने व्यक्तिको घर कस्तो छ हामीले त्यो ध्यान दिनुपर्ने हुन्छ। हामीले एक पुरुषको श्रीमती र छोराछोरीलाई हेरेर उसको बारेमा धेरै कुरा पत्ता लगाउन सक्छौँ, एक पुरुषको बारेमा धेरै कुरा भन्न सक्छौँ। हामी पास्टरको परिवारलाई हेरेर उसको बारेमा धेरै कुरा भन्न सक्छौँ, पास्टरको छोराछोरीलाई हेरेर पास्टरको बारेमा धेरै कुरा भन्न सक्छौँ, अथवा एउटा घरको एउटा छोराछोरीलाई हेरेर उसको बाबाको बारेमा धेरै कुरा भन्न सक्छौँ, धेरै कुरा बताइरहेको छ। एउटा श्रीमतीलाई हेरेर त्यो श्रीमानको बारेमा धेरै कुरा बताउन सकिन्छ। एक पास्टर सही जीवन भएको मात्र होइन, सही जीवन भएको व्यक्ति मात्र होइन, तर सही शिक्षा भएको पुरुष पनि हुनुपर्छ। वरदान तिनको दुई पद हेर्नु त, चौथो योग्यता वरदान। यसकारण बिसप चाहिँ कसैले दोष लाउन नसक्ने, अनि त्यसपछि तपाईँले अन्तिममा देख्नुहुन्छ दुई पदको अन्तिममा सुयोग्य शिक्षक हुन्। पास्टरले आफ्नो जीवन, आफ्नो परिवार र आफ्नो गवाईबारे ध्यान दिनुपर्छ, साथै पास्टरमा सिकाउन सक्ने वरदान पनि हुनुपर्छ। एक पास्टरमा परमेश्वर वचनलाई सही ढङ्गले चलाउने वरदान हुनुपर्छ। राम्रो चरित्र हुनु मात्र एक पास्टरलाई पर्याप्त छैन, ऊ मानिसहरूसँग घुलमिल हुन सक्ने व्यक्ति हुनु मात्र पर्याप्त छैन, उसले परमेश्वर वचनलाई विश्वासयोग्य तरिकाले सिकाउन सक्नु पनि पर्छ, सिकाउन सक्नु पनि पर्छ। परमेश्वर वचन सिकाउनु एक पास्टरको प्राथमिक काम हो, मुख्य काम नै यही हो। उसको शिक्षालाई उसको जीवनले ब्याकअप गर्छ, उसको चरित्रले उसको परिवारले ब्याकअप गर्छ। यदि यहाँबाट उभिएर सिकाइन्छ त उसको जीवन ठिक छैन, उसको चरित्र ठिक छैन, उसको परिवार ठिक छैन भने त्यो शिक्षाले जिरो असर गर्छ। त्यसकारण पावरले पास्टरको गिफ्टको बारेमा सिकाउने क्षमताको बारेमा कुरा गर्नुभन्दा पहिले यति धेरै उसको चरित्रको बारेमा कुरा गरेको छ। पास्टरले आफ्नो बाइबल जानेको हुनुपर्छ, उसलाई बाइबलमा के लेखेको छ थाहा हुनुपर्छ, बाइबल अनुसार उसले जिउनुपर्ने हुन्छ। एक पास्टरले बाइबललाई राम्रोसँग सिकाउनु, राम्रोसँग जिउनु मात्र होइन अरूलाई राम्रोसँग सिकाउनु पनि पर्छ। एक पास्टरले मानिसलाई आफ्नो उदाहरण र आफ्नो शिक्षा दुवैद्वारा अगुवाई गर्नुपर्ने हुन्छ। मण्डलीमा सबैभन्दा शक्तिशाली प्रभाव दिने ठाउँ भनेको पुल्पिट हो। यो पुल्पिट हो, यो सानो मण्डलको जीवन यहाँ उभिने पुरुषहरूको गुणस्तरमा निर्भर रहन्छ, यहाँ उभिने पुरुषहरूको गुणस्तरमा निर्भर रहन्छ। त्यसैले पास्टर परमेश्वरको वचनलाई विश्वास योग्यपूर्वक सिकाउन सक्ने व्यक्ति हुनुपर्छ, र त्यो शिक्षा सबभन्दा पहिले आफ्नो जीवनमा उतार्ने पहिलो व्यक्ति पनि ऊ आफै हुनुपर्छ। यसको मतलब यो होइन कि पास्टरसँग प्रचारमा उसले प्रचार विषयमा उसले पिएचडी गरे हुनुपर्छ, म त्यो भनिरहेको छैन। पास्टरलाई ग्रिक भाषा, हिब्रो भाषा जस्तो बाइबलले भाषा थाहा हुनुपर्छ, मैले भनिरहेको छैन। पास्टर चाहिँ जहिले पनि जोन मकार्थर जस्तो, जोन पाइपर जस्तो एकदमै प्रखर त्यो वक्ताहरूको ईश्वरसँग मेल खाने खालको हुनुपर्छ, म त्यो भनिरहेको छैन। तर पास्टर विश्वास के हुनुपर्छ परमेश्वरको वचनलाई लिएर, म त्यो भनिरहेको छु। यसको अर्थ यति मात्र हो कि पास्टरले परमेश्वरको वचन खोलेर त्यो परमेश्वरको वचनले के भनेको छ त्यो व्याख्या गर्न सक्नुपर्छ, र त्यसलाई मानिसको जीवनमा लागू गर्न सक्नुपर्छ। परिपक्वता पाँचौँ, परिपक्वता पाँचौँ योग्यता छ पद हेर्नुहोस् न, तिनी नयाँ विश्वासी नहुन् नत्र त घमण्डले फुलेर तिनी दियावलसले पाउने दण्डमा पर्नेछन्। हामी प्रायः पास्टरको सेवाकाको लागि उपयुक्त उमेरको बारेमा कुरा गर्छौँ, कति उमेरको व्यक्तिले पास्टर बनाउने, कति उमेरको व्यक्तिले पास्टर नबनाउने। तर बाइबलले पास्टर बन्नलाई यति नै वर्षको हुनुपर्छ, यति नै उमेर पुगेको हुनुपर्छ भनेर कहिले पनि भनेको छैन। हुन त मैले 40 वर्षको व्यक्तिलाई 14 वर्षको जस्तो टिनेजर जस्तो व्यवहार गरेको पनि देखेको छु, र 14 वर्षको व्यक्तिलाई 40 वर्षको जस्तो व्यवहार गरेको पनि देखेको छु मैले। त्यो हुँदो रहेछ, या परिपक्वता कुरा गरिरहेको छ, तर म यहाँ शारीरिक उमेरको कुरा गरिरहेको छैन, म आत्मिक परिपक्वताको कुरा गर्दैछु। बाइबलले वास्तवमा त्यही कुरा गर्दैछ। अवश्य पनि परिपक्वता प्राय उमेरसँगै आउँछ, उमेरसँगै आउँछ, उमेरसँगै हामी परिपक्व बन्दै जान्छ। तर यति कति व्यक्तिहरू यस्तो पनि हुन्छन् जो उमेर ढल्किसकेको हुन्छ तर उनीहरूमा परिपक्वता भने हुँदैन। जे भएन भने पास्टर एक परिपक्व क्रिस्चियन हुनुपर्छ, यसको अर्थ ऊ हालै भर्खरै प्रभुमा आएको व्यक्ति हुनुहुँदैन। पद छ हेर्नुहोस् न, ऊ एक नयाँ विश्वासी हुनुहुँदैन भनेको छ त्यहाँ, ऊ एक नयाँ विश्वासी नहोस्। पास्टर बन्नको लागि एक व्यक्ति कति परिपक्व हुनुपर्छ, अरूलाई विश्वासयोग्यपूर्वक गोठालोपन गर्नको लागि विश्वास र यसो भक्तिमा पर्याप्त परिपक्व हुनुपर्छ, पर्याप्त। यदि एक नयाँ विश्वासीलाई धेरै चाँडै हामीले पास्टर बनाइयो, नेतृत्वमा राखियो भने के हुन्छ, पद छले राम्रोसँग व्याख्या गरेको छ, ऊ घमण्डले फुल्न सक्छ र दियावलसले पाउने दण्डमा पर्न सक्छ। उसलाई अन्य क्रिस्चियनहरूलाई तुच्छ ठान्ने, दाँजेर हेर्ने, अरूलाई होच्याएर हेर्ने, पुरानो विश्वाससँग आफूलाई तुलना गर्ने, आफूलाई राम्रो देख्ने, उसँग परीक्षा हुन सक्छ। मैले कति व्यक्तिलाई देखेको पनि छु, नयाँ व्यक्तिलाई अगुवा बनाउँदाखेरि उसले पुरानो व्यक्तिहरूलाई कसरी व्यवहार गरेको मैले देखेको छु। त्यस कारण बाइबलले हामी बताउँछ नयाँ विश्वासीको लागि त्यहाँ एल्डर अथवा पास्टर बने कुनै त्यहाँनिर ठाउँ छैन। यसै पुस्तकमा पहिलो तिमोथी 5:22 भन्दा पावल तिमोथीले भन्छ, हात राख्ने काममा हतार नगर। एक नयाँ विश्वासीमा जोस हुन सक्छ तर त्यसले मात्र पुग्दैन, त्यसले पास्टरको यो सेवाकाङ उसलाई योग्य बनाउँदैन. पुरा हामीले पर्खिनुपर्छ, हेर्नुपर्छ, कुर्नुपर्छ, त्यो जोस कहिलेसम्म टिक्छ. हामीले ध्यान दिनुपर्ने हुन्छ. कति जवानहरूमा यति जोस हुन्छ र उनीहरूको त्यो जोस, उनीहरू चर्चको पुलपिट पाएन भने, अवसर पाएन भने त्यो जोस सेलाएर जान्छ. होइन, त्यो जोस कायम रहनुपर्ने हुन्छ. अवसर पाओस् नपाओस् उमा उसमा त्यो जोस कायम रहनुपर्ने हुन्छ. हामीसँग सेवकाई गर्नलाई हामीसँग त्यो इच्छा भएकोले, त्यो जोस भएकोले हामी पुलपिटमा जान्छौँ. पुलपिटले हामीलाई हामीमा जोस उत्पन्न गराउने होइन, कसरी उल्टो भइरहेको हुन्छ. हामी भक्तिको जीवनमा जिइरहेको व्यक्ति भएको कारण हामी यहाँ उभिन चाहन्छौँ. यहाँ उभिने पाउने भएकोले गर्दाखेरि हामी भक्तिको जीवन जिउन चेष्टा गर्दैनौँ. बुझ्नुहुन्छ नि कुरा? एकजना यसरी भन्नुभएको छ कि पुलपिट जानुपर्ने भएकोले बाइबल पढ्ने होइन, पुलपिटमा उभिनुपर्ने भएकोले बाइबल पढ्ने होइन, तर बाइबल पढेकोले गर्दाखेरि चाहिँ पुलपिटमा उभिने हो. बाइबल अनुसार जिएकोले गर्दाखेरि चाहिँ पुलपिटमा उभिने हो. तर ठ्याक्कै फेरि उल्टो भइरहेको हुन्छ. र अन्तिम गवाई, पास्टरको गवाई एकदमै महत्त्वपूर्ण छ. सात पदा हेर्नुहोस् न, फेरि बाहिरको दृष्टिमा पनि तिनी असल ठहरिनुपर्छ, नत्र त तिनी निन्दा र दियाबलसको पासोमा पर्नेछन्। एक पास्टरको जीवन सुसमाचारको सार्वजनिक गवाई हो. उसँग त सुसमाचारको प्रचार, उसले जहिले पास्टरले सुसमाचार प्रचार गरिरहेको हुन्छ, या त राम्रो तरिकाले प्रचार गरिरहेको हुन्छ कि त नराम्रो तरिकाले. उसले केवल मुखद्वारा मात्र होइन, उसको पुलपिटद्वारा मात्र होइन, तर उसले आफ्नो जीवनद्वारा प्रचार गरिरहेको हुन्छ. त्यसकारण पद सातमा पावल भन्छन् कि एक पास्टर बाहिरका मानिसहरूको दृष्टिमा पनि असल ठहरिनुपर्छ. संसारले हामीलाई हेरिरहेको छ. पास्टरको जीवन एक खुला किताब हो. त्यसैले हामीले हाम्रा कामहरू गर्दा मानिसहरूलाई के देखाइरहेको छ भन्ने कुरामा हामी होसियार रहनुपर्ने हुन्छ. हाम्रो जीवनबाट मानिसहरूले के पढिरहेका छन् भन्ने कुरा लिएर हामी होसियार हुनुपर्ने हुन्छ. संसारले हामीलाई हेरिरहेको छ, हामी सावधान रहनुपर्छ. मलाई दुःख लाग्ने कुरा के हो भने, कतिपय पास्टरहरूलाई आफ्नो साथीले, आफ्नो छिमेकीले, समाजले खासै आदर गर्दैन, सम्मान गर्दैन, उनीहरूको प्रतिष्ठा राम्रो छैन. मैले चिनेको केही पास्टरहरू बेइमानी र गैर कानुनी कामहरूको लागि चिनिन्छन्. उनीहरू संसार जस्तै देखिन्छन्, संसार जस्तै व्यवहार गर्छन्, उनीहरूको सोच, उनीहरूको बोली, उनीहरूको जीवनशैली साक्कै संसारकै जस्तै देखिन्छ. कति पास्टरहरू दलालको रूपमा चिनिन्छन्, कति पास्टरहरू दुई नम्बर भन्दा गर्ने व्यक्तिको रूपमा चिनिन्छन्. मानिसहरू उसका ऊ ईश्वर भक्ति जीवन जिउने एउटा व्यक्ति भएकोले अथवा उसँग सुसमाचार भएकोले, परमेश्वर वचन भएकोले आउँदैन, तर दुई नम्बरी कुरा बेच्नको निम्ति आइरहेको देख्छु. दुःख लाग्दो कुरा हो. पास्टरहरू बाहिरको मानिसको दृष्टिमा पनि ऊ असल ठहरिनुपर्ने हुन्छ. हप्ताको छ दिन जुवा खेल्ने, राजनीति गर्ने, मानिसहरूलाई ठग्ने, गैर कानुनी कामहरू गर्ने व्यक्तिहरू पास्टर सेवाका गरिरहेको देखिन्छ. बिना सङ्कोच, बिना डर उनीहरू शनिबारको दिन पुलपिटो उभिन्छ एक दिन, र फेरि बाँकी जीवन उनीहरू संसारमै फर्केर जिइरहेको हुन्छन्. यस्तो नहुनुपर्ने हो. सबै यस्तो छैनन्, तर कोही कोही छन्, अनि त्यही कोही कोही थोरै नै काफी छ गवाई बिगर्नलाई, नाम बदनाम गर्नलाई. हामी प्रार्थना गरौँ कि परमेश्वरले हामीलाई केसिबिसीलाई यो चर्चलाई बाहिरकोबाट होइन, विशेष भित्रकै अगुवाहरूबाटै उहाँले सुरक्षित राख्नुभएको होस्. हाम्रो शिक्षा, झुटो शिक्षाहरूबाट, हाम्रो मुखबाट आउने गलत शिक्षाहरूबाट चर्चलाई सुरक्षित राख्नुभएको होस्. हाम्रो गलत जीवनबाट, हाम्रो गलत गवाईबाट परमेश्वरले चर्चलाई सुरक्षित राख्नुभएको होस्. पास्टरहरू इमान्दारी व्यक्ति भनेर चिनिनुपर्छ. पास्टरहरू ईश्वर भक्तिको जीवन जिउने व्यक्ति भनेर चिनिनुपर्ने हुन्छ. यदि त्यसो भएन भने उनीहरूको खराब गवाई शैतानको हातमा एउटा हतियार बन्न सक्छ. तपाईँलाई थाहा, शैतानले चर्चलाई नष्ट गर्न खोजिरहेको हुन्छ, र त्यसो गर्ने सबभन्दा प्रभावकारी तरिका भनेको चर्चका अगुवाहरूलाई आक्रमण गर्नु हो. अनि शैतानले त्यही गर्न खोजिरहेको हुन्छौँ. र त्यसकारण त 18 शताब्दीका एकजना स्करिस सेवक रोबर्ट मरी मक्सेनले चेतावनी दिनुभएको छ कि एक अपवित्र मानिस, अपवित्र सेवक, एक अपवित्र पास्टर शैतानको हातमा दुःखद हतियार बन्न सक्छ. तपाईँलाई थाहा छ, कुनै पनि सेनालाई हराउने सबभन्दा राम्रो तरिका भनेको त्यसका कमान्डरलाई आक्रमण गर्नु हो. त्यसै गरी यदि शैतानले चर्चका अगुवाहरूलाई नष्ट गर्न सक्यो भने उसले सम्पूर्ण चर्चलाई नै कमजोर बनाउन सक्छ. त्यति बेलाको समयमा पनि झुटो शिक्षा फैलाएर मानिसहरूलाई साँचो सुसमाचारबाट टाढा लैजानहरू थिए. यो यो पत्र लेखिरहँदाखेरि पास्टरको लागि स्पष्ट मापदण्ड स्थापित गरेर पावरले चर्चलाई, एफिसीको चर्चलाई भ्रममा पर्नबाट बचाइरहेको छ र विश्वासयोग्य गोठालोपन गर्न अगुवाहरूलाई यहाँनिर उसले समृद्ध पारिरहेको छ, बलियो बनाइरहेको छ. सो यी हुन् पास्टरका योग्यताहरू. हामीले कस्तो व्यक्तिहरूलाई पास्टरको रूपमा पहिचान गर्ने, कस हाम्रो अगुवाहरूलाई हामी कसरी पहिचान गर्न सक्छौँ? बाइबलले दिएको यी योग्यताहरूको आधारमा सुशील कार्कले मन्त्रीको लागि के कस्तो कुरा हेर्नुभएको छ हामीलाई थाहा छैन, तर व्यावसायिक संसारमा, व्यावसायिक संसारमा मानिसहरूले के हेर्छ हामीलाई थाहा छ. व्यापारिक संसारमा मानिसहरूले कुन कुरा बढी जोड दिन्छ हामीलाई थाहा छ. क्षमतालाई जोड दिन्छ, अनुभवलाई जोड दिन्छ, सिपलाई जोड दिन्छ, उनीहरूको पारिवारिक जीवन, उनीहरूको निजी जीवन, उनीहरूको आचरण विरलै जाँचिन्छ. जबसम्म उनीहरूको सार्वजनिक प्रदर्शन बलियो हुन्छ, उनीहरू काममा हायर हुन्छ, उनीहरू काममा लिइन्छ. तर परमेश्वरको घरमा त्यस्तो हुँदैन, चर्चमा त्यस्तो हुँदैन. सिप महत्त्वपूर्ण छ हो, तर चरित्र सबैभन्दा महत्त्वपूर्ण छ, जीवन सबैभन्दा महत्त्वपूर्ण छ, हाम्रो गवाही, हाम्रो परिवार सबैभन्दा महत्त्वपूर्ण कुरा छ. त्यसैले हामीले पास्टरमा के खोज्नुपर्छ, केसिबिसीमा हामी एल्डरहरू र पास्टरको त्यो बहुलतामा विश्वास गर्छौँ. एकभन्दा बढी पास्टरहरूले चर्चको गोठालो गर्नुपर्छ भन्ने हामी विश्वास गर्छौँ. हामी अहिले दुईजना छौँ, भोलि प्रभुले अझ दुईजना अरू धेरै थपिदिनुभएका होस् भने हामी प्रार्थना गर्छौँ. हामी त्यसरी नै हामीले मेहनत गरिरहेको छौँ. र ती व्यक्तिहरू हामीले के गर्नु, के खोज्नुपर्ने हुन्छ, यी छवटा गुणहरू. उसमा इच्छा छ कि छैन, उसमा चरित्र छ कि छैन, उसको परिवार कस्तो छ, उसको सिकाउन सक्ने वरदान छ कि छैन, उसको परिपक्वता कस्तो छ, उसको गवाही कस्तो छ. तर फेरि अन्तत हामी सुयोग्य अथवा क्वालिफाइड योग्य पास्टरहरू पनि फेल भएको देख्छौँ, चुकेको देख्छौँ. चर्चहरूमा हामी यस्तो कथाहरू हामीले सुनिरहेको छौँ, घटनाहरू सुनिरहेको छौँ. यी सबै कुरा हेरिसक्दा पनि पास्टरहरूले हामीलाई कसरी निराश ल्याउँछ, विभिन्न कारणले गर्दाखेरि अगुवाहरू असफल भएको हामी देख्छौँ. जब पास्टरको काण्ड बाहिर आउँछ, मण्डलीले प्राय आफ्नो विश्वास डगमगाएको, हल्लिएको महसुस गर्छ. त्यस्तो अवस्थामा हामी के गर्न सक्छौँ? जब पास्टर चर्चको अगुवाहरूले हामीलाई फेल गर्छन्, जब उनीहरू चुक्छन्, हामी कसरी प्रतिक्रिया जनाउँछौँ? म तपाईँलाई प्रोत्साहन दिन चाहन्छु, हाम्रो भरोसा हामीले मानिसहरूमा होइन, अगुवाहरूमा होइन, हामीले परमेश्वरमा राख्नुपर्ने हुन्छ, परमेश्वरमा राख्नुपर्ने हुन्छ. डु नट ट्रस्ट इन प्रिन्सेस, बाइबल भन्छ राजकुमारहरूमाथि भरोसा नराख. यदि हामीले हाम्रो भरोसा पास्टरहरूमाथि राख्यौँ भने जब उनीहरू असफल हुन्छन् हामी डगमगाउँछौँ. यसको चट्टा हामीले हाम्रो भरोसा महान गोठालो यीशु ख्रीष्टमाथि राख्नुपर्ने हुन्छ, जो कहिले पनि चुक्नुहुन्न, जो कहिले पनि असफल हुनुहुन्न. उहाँ आफ्ना मानिसहरू गोठालोपन गर्न आउनुहुँदाखेरि, संसारमा मानिस भई आउनुहुँदाखेरि उहाँले के गर्नुपर्नेछ भन्ने कुरा उहाँलाई राम्रोसँग थाहा थियो. तैपनि उहाँ स्वइच्छाले संसारमा आउनुभयो, उहाँले इच्छा देखाउनुभयो पास्टर बन्नलाई, गोठालो बन्नलाई, र उहाँले संसारमा उहाँले एउटा असल गोठालोको उहाँले भूमिका निभाउनुभयो. उहाँले हामीलाई बचाउनुहुन्थ्यो, उहाँले हाम्रो आफ्नो प्राण क्रुसमा अर्पण गर्नुभयो. हाम्रो महान गोठालो यीशु ख्रीष्ट कहिले पनि चुक्नुहुने छैन. त्यसैले हामी हाम्रो अगुवाहरूको निम्ति प्रार्थना गरौँ, उहाँलाई समर्थन गरौँ, सम्मान गरौँ, उहाँहरूको नेतृत्वलाई पछौँ, तर पनि हामी कहिले पनि हाम्रो आशा, हाम्रो भरोसा उहाँहरूमाथि नराखौँ, हामी उहाँहरूमाथि नराखौँ. पास्टरलाई प्रतिस्थापित गर्न सकिन्छ, पास्टरलाई अर्को पास्टरले प्रतिस्थापन गर्न सकिन्छ, तर ख्रिस्टलाई कहिले पनि प्रतिस्थापन गर्न सकिँदैन. ख्रिस्टको ठाउँ अरू कसैले पनि लिन सक्दैन. भोलि म यहाँ छु, यहाँ अर्कोले लिन सक्छ यो ठाउँ, तर ख्रिस्टको ठाउँ कसैले पनि लिन सक्दैन. नरकको ढोकाहरू उहाँको चर्चको विरुद्धमा कहिले पनि विजय हुने छैन, पास्टरहरूको असफलताको बावजुद पनि. त्यस कारण प्रियहरू, हाम्रो चर्चको अगुवाहरूको पहिचान बाइबलबाट गरौँ, त हाम्रो महान अगुवा यीशु ख्रीष्टमाथि हाम्रो भरोसा निरन्तर कायम राख्नु. आउनुहोस् हामी प्रार्थना गरौँ.